نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللہ تعالیٰ کی توفیق سے صحیح بخاری کا اگلا سیشن شروع کریں گے ہمارا آج کا سیشن کتاب التیمم سے شروع ہوگا تیمم کا بیان کتاب کے اعتبار سے پیج ہے 197 کتاب التیمم کا نام سنتے ہی ذہن میں بہت سارے سوال آتے ہیں تو تھوڑا سا اس پہ بات کر لیتی ہوں لفظ تیمم کا روٹ یا میم میم ہے یم یا میم میم اس کا مطلب ہوتا ہے قصد کرنا ارادہ کرنا سوال پیدا ہوتا ہے کہ تیمم تو ایک اصطلاح ہے جو ہم بچپن سے سنتے آ رہے ہیں کہ جب پانی نہ ہو اور یا پھر پانی کا استعمال جو ہے وہ نقصان دے پھر اس وقت بغیر پانی کے چند ایکشنز کے ساتھ وضو کرنا لیکن اس کو تیمم کیوں کہتے ہیں تو تیمم کو تیمم کیوں کہتے ہیں تو اس جواب لے لیجئے کہ وضو کرنا تو خاص ایکشنز کا نام ہے نا ہم مختلف طریقے سے جو اللہ کے نبی کو کرتے دیکھا وہ کرتے ہیں پھر وضو کرتے ہیں جس میں پانی کا بھی استعمال ہوتا ہے اور اسی طرح سے جس میں کچھ کاموں کو کرتے ہیں تیمم کے کچھ بھی نہیں کرتے بس ارادہ ہی کرتے ہیں سمپل سی بات ہے یعنی آپ یہ کہہ سکتے ہیں کہ تیمم کو تیمم کیوں کہتے ہیں کیونکہ اس میں کوئی خاص ایکشنز نہیں ہے طریقہ کار ہم قرآن کی تفسیر میں پڑھ بھی چکے ہم اس کو دہرا بھی لیتے ہیں کہ پاک مٹی جو بھی ہو کہیں اور مٹی نہ ہو تو اسی کے ایکویلنٹ کوئی چیز یعنی ریت ہے بجری ہے یعنی جس سے صرف آپ کی سیٹسفیکشن ہو جائے سچی بات ہے کہ تیمم میں آپ کرتے کچھ نہیں سوائے اپنی سیٹسفیکشن کے اس کے اوپر ہاتھ لگاتے ہیں ہاتھ مار کے پھر ہاتھوں کو چاہے پھونک دیں بلو کرنا جس کو کہتے ہیں اور اس کے بعد اس کو ایک دفعہ منہ پہ اور ایک دفعہ اپنے دونوں ہاتھوں پہ اس طرح سے کرتے ہیں دیٹس اٹ تو گویا کہ آپ کہیں کہ تیمم بس ایک ارادے کا نام ہے فزیکلی انسان بہت کچھ نہیں کرتا لیکن اس چھوٹے سے عمل سے ذہنی طور پر وہ تیار ہو جاتا ہے کہ میں اب نماز پڑھنے کے لیے تیار ہوں اور اللہ تعالیٰ کے سامنے کھڑا ہونے کو تیار ہوں ہم احادیث کی روشنی میں دیکھتے ہیں کہ یہ حکم کب اور کیسے نازل ہوا پھر کوئی چیز رہ گئی اس کے بارے میں اس باب کو پڑھنے کے بعد تو اس کو انشاءاللہ تعالیٰ ہم الگ سے پڑھیں گے باب کا نام ہے فلم تجدو ما ان یعنی پس جب تم نہ پاؤ پانی کو قرآن پاک میں یہ آیات موجود ہیں کس موقع پہ نازل ہوئیں اس حدیث سے ہم انشاءاللہ اس کو نہ صرف یہ کہ پڑھیں گے بلکہ انجوائے بھی کریں گے کہ قرآن کتنا نیچرل انداز سے نازل ہوا اور جس جگہ پہ یہ اترتا تھا وہاں کے لوگ جو تھے وہ کتنے اہم تھے اس بارے میں حدیث ہے عن عائشہ رضی اللہ عنہا حضرت عائشہ رضی اللہ تعالیٰ عنہا سے روایت ہے جو کون تھی زوج النبی صلی اللہ علیہ وسلم جو نبی صلی اللہ علیہ وسلم کی زوجہ تھی قالت فرماتی ہیں یا روایت کرتی ہیں خرجنا مع رسول اللہ صلی اللہ علیہ وسلم فی بادی اسفاری ہم ایک سفر میں نبی صلی اللہ علیہ وسلم کے ساتھ نکلے یعنی حضرت عائشہ بھی تھی اور بھی صحابہ کرام تھے یہ سب نبی صلی اللہ علیہ وسلم کے ساتھ ایک سفر میں نکلے اسفار سفر کی جمع یعنی ٹریولز کے معنوں میں کہ آپ کے جو بہت سارے سفر ہوتے تھے ان میں سے کسی ایک سفر میں ہم نبی صلی اللہ علیہ وسلم کے ساتھ نکلے حتی اذا کن بالبیدائی او بذات الجیش یہاں تک کہ جب ہم تھے بیدا میں یا پھر ذات الجیش میں یہ دو جگہوں کے نام ہیں ان کو شک ہے یا پھر یہ ایک ہی جگہ کے دو نام ہیں کہتی ہیں کہ جب ہم بیدا پہنچے یا ذات الجیش پہنچے انقطع اقدلی ٹوٹ گیا انقطع کا معنی کہ ٹوٹ جانا قطع سے اردو میں بھی بولتے ہیں اقد اقد کہتے ہیں عربی زبان میں ہار کو کیوں کہتے ہیں ہار کو قرآن پاک میں ہم نے کیا پڑھا عقدۃ النکاح تو عقدۃ کیا ہوتی ہے گرا ہار کیا ہوتا ہے ہماری گردن کے ارد گرد ایک قسم کی گرا لگ جاتی ہے نا یہ الگ بات ہے کہ ہم خوشی خوشی سے یہ گرے لگاتے ہیں لیکن اگر بہت یعنی گلے کے ساتھ لگاؤ تو تھوڑی دیر کے بعد آپ پھر اس کو اتار دیتے ہیں یا کم از کم شادی سے واپس آتے رستے میں تو ضرور ہی اتار دیتے ہیں نا تو وہی لفظ ذہن میں رکھتے ہوئے اس لفظ عقدۃ کو دیکھیے کہ ہار میرا جو تھا وہ ٹوٹ گیا خیر اب اس کے بعد کیا ہوا جب ہار ٹوٹ گیا فاقام رسول اللہ صلی اللہ علیہ وسلم علی التماسی تو رک گئے سٹاپ اوور کر گیا قام یقیم سے یعنی آپ نے سٹاپ لیا کس نے اللہ کے نبی نے ताकि वो उस हार को ढूंढे। ये जो है ना इल्तमास ही, लम्स होता है ना एक लफ्ज, छूना पाना, तो ढूंढने का मानी है, तलाश के लिए लफ्ज है। मुश्किल अल्फाज में आप ये लफ्ज लिख सकते हैं कि अल्लाह के नबी और आपके साथी फिर वहां रुके और आपने उस हार को ढूंढना चाहा। वह अकाम अन्नासु माहू, और लोग भी आपके साथ ठहर गए। यानी अल्लाह के नबी जब रुके तो ये नहीं हुआ कि लोगों ने कहा आप ढूंढ के आ जाइएगा, हम जा रहे हैं, ऐसा नहीं किया उन्होंने, अल्लाह के नबी को अकेले नहीं छोड़ा। हुआ क्या, वह लई सो अला माइन, और नहीं था वहां कहीं भी पानी, सहरा था, डेजर्ट था। आप लोगों को इत्तफाक हुआ हो तो मक्का और मदीना के इर्द गिर्द सिर्फ सहरा ही है, तो वही बात कह रही है कि वहां तो पानी भी नहीं था। फतन नास इला अबी बकर सिद्दीकिन, बस आए लोग अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु के पास। फकालू, तो कहने लगे, अला तरा, क्या आप नहीं देखते, मा सनात आयशा, तो क्या किया है आयशा ने। यहाँ देखिए कि हर जगह वो प्रमोट करने वाले और पैम्पर करने वाले लोग होते हैं। बाप के पास आ गए और उनकी बेटी की शिकायत लगा दी कि देखे देखे आपकी बेटी ने क्या किया। तो वे अल्लाह के नबी के पास क्यों नहीं गए, जरूरत नहीं थी ना। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जो थे उन्होंने खुद भी कोई इतना सख्त नोटिस नहीं लिया। यहाँ अगर हम साथ साथ इन चीज़ों का अपने अमल के लिए देखें कि नबी सल्लल्लाहु अलैहि वसल्लम एक हम्बल शौहर थे, आप अपने ऊपर लेके सोचिए जरा कि सफर के दौरान आपकी वजह से सारे लश्कर को रोकना पड़े, पानी नहीं, खाना नहीं, सिक्योरिटी का कोई प्रॉब्लम है, तो फिर उस वक्त शौहर साहब का टेम्परामेंट कहाँ जाता है। अमल की बातें बहुत सारी हैं इसमें। पहली बात है कि अल्लाह के नबी जब सफ़र में जाते थे तो अपनी अजवाज में से किसी को साथ लेकर जाते थे, फितरी बात है। इंसान को अपनी फितरी नीड्स को भी फुलफ़िल करना होता है, और प्लस ये कि नबी सल्लम की तो सच्ची बात है आधी ज़िंदगी सफ़रों में ही गुजर गई। तो अब सफ़र में बीवी को साथ ले गए और कुरानदाजी करते थे, जिस बीवी का नाम आता था उसको ले जाते थे। दूसरी बात, अभी तक की बात में देखिए कि औरतें ज्वेलरी पहन सकती हैं। हमारे यहाँ आज जेवर पहनना बाज़ बेवकूफ़ी की अलामत समझते हैं, और याद रखिए कि ये वेस्ट का शोशा है कि औरत को मर्द को बराबर कर दो। औरत पैंट पहने मर्द की तरह लगती है, कोई बुरा नहीं मानता, जो सरासर गैर फितरी है। अगर औरत थ्री पीस सूट पहन के निकले तो कोई ऑकवर्ड नहीं फील करता, क्योंकि सब बच्ची वेस्टर्नाइज्ड हैं। और अगर औरत जो सरासर औरत पहने जेवर पहन ले, मेकअप कर ले, अच्छे कपड़े फैंसी पहन ले, गोटी किनारी के पहन ले, तो कहते हैं ये पेंडू औरत है, ये अनपढ़ है, ये कम लिखी पढ़ी है, नहीं कुछ ना करो। ऐसी बात नहीं है, अल्लाह ने जब औरत को दी है तो उसमें अल्लाह की तरफ से रुख्सत है। सूरह ज़ुख़रुफ़ कुरान में आप पढ़ी चुके हैं, जो साथी उनको पता है इस बात का। फिर तीसरी बात देखिए कि अल्लाह के नबी की बीवी सफर में जेवर साथ लेके गई। बस लोग इसको बड़ा बैड फील करते हैं, अब क्या जेवर उठा के ले जाएं। यानी चीज़ें होती हैं और उसको बंद करके रख देते हैं, इस्तेमाल नहीं करते। और सफ़र कौन सा था, कोई ये सफ़र पिकनिक का सफ़र तो नहीं था, ये जंग का सफ़र था। तो अब किसके लिए आयशा ने पहनना होगा, क्या बेनकाब फिरती थी कि राह जाते लोग देखें, और वहाँ के होटल्स थे और वहाँ कोई उनकी रात पार्टीज चलती थी या उनके कोई डिनर्स थे, नहीं, अपने शोहर के लिए। पर्दे में सारा दिन है, और जब किसी जगह पड़ाव डालते होंगे, हुजरे में होंगे, तो या खुद होती हैं या अपने शोहर के लिए पहनती हैं। तो पता क्या चला कि एक औरत पर्दे की हदूद के अंदर रहते हुए अगर अपनी ज़ात के लिए, अल्लाह की नेमत के लिए, तहदीस नेमत, और अपने घर वालों के लिए पहनती है तो ये कोई बुरी बात नहीं, बल्कि ये सुन्नत है। और फिर उससे बड़ी बात देखिए, गुम गया, ये भी बड़ा मसला है, सफ़र में चीज़ें गुमने का खतरा बहुत ज़्यादा होता है। अब आगे अल्लाह के नबी का किरदार देखिए। बहुत सारे मर्दों और भाइयों के लिए इसमें एक किस्म की नसीहत है कि जब सफ़र में बीवी का हार खोया तो मर्द गुस्से में नहीं आए। आप देखेंगे अभी आगे जाके हदीस में कि अल्लाह के नबी ने कोई रिस्पॉन्स ही नहीं लिया, ऐसे लगता है कि बस बात हुई ना हुई, और आप उसी आयशा के पास उनके घुटने पे सर रख के सो भी गए। बाप को गुस्सा आएगा लेकिन शौहर कुछ नहीं कहते। तो दुआ कीजिए कि आज भी सारे मर्द इतने ठंडे मिजाज के हो जाएं। हाल ये कि घर में कोई चीज़ टेढ़ी हो, कसूर बीवी का ही निकलेगा। बच्चा भी रोएगा तो कहेगा तुमने इसको ठीक नहीं देखा। बच्चा रोया इसलिए कि तुमने इसको दिन में कुछ खिला दिया होगा, खट्टा खिला दिया, इसको नहला दिया, धुला दिया। तो शादी करने का मर्दों को एक बहुत बड़ा फायदा ये भी होता है कि हर इल्ज़ाम जिस पे लगाना है वो आपके घर में आ गई है। तो ये भी एक किस्म की नापसंदीदगी है। अल्लाह के नबी बैठे रहे, नो प्रॉब्लम, कुछ नहीं हुआ, बस बल्कि ढूंढने लगे। कितनी आजजी है, बीवी का हार। अच्छा ये भी नहीं कहा छोड़ो, दुनिया का माल था, अब छोड़ो जाने तो पूरा लश्कर रोक लो, रोक के। इधर से ये भी नुक्ता नोट कीजिए कि अपनी दुनियावी चीज़ों की हिफाजत करनी चाहिए, और अगर खतरा है, गुम गई है और ढूंढेंगे तो मिलेगी, तो ढूंढना चाहिए। बात लोग इतने लखलोट किस्म का बिहेवियर शो करते हैं, कोई चीज़ गुम गई चलो छोड़ दो, चले जेवर की आप बात ना भी करें, आम तौर पे भी कोई चीज़ ना मिले और ले लेंगे, आगे से ले लेंगे, बाजार से ले लेंगे। नहीं, मनी को वेस्ट नहीं करना, यूज़ करना। खैर, लोग अबू बकर सिद्दीक के पास आए और आके आयशा बेचारी की शिकायत लगा दी। और याद रखिए आयशा कितनी थी उस उम्र में जब ये इस सफ़र में गई होंगी, बड़ी मुश्किल से 14-15 साल की हैं। 18 साल की उम्र में तो बेवा हो गई। तो लिहाजा एक छोटी सी उम्र की यंग बच्ची है, जो अर्ली टीनेजर है, और इस उम्र में बच्चियों को शौक भी होता है ऐसी चीज़ों का, तो जाके हजरत आयशा की शिकायत लगा दी। खैर, अकामत भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वन्नासी, क्या किया आयशा ने कि रोक दिया रसूलुल्लाह को भी और सब लोगों को रोक दिया, और ऐसी जगह रुकवाया वलैसु अलामाइन के वहां तो पानी भी नहीं है, वलैसा माहुमान और ना उनके पास पानी है। यानी बाप को जाके जरा खूब प्रवोक किया कि आपकी बेटी ने एक ऐसी जगह पे सबको रोक दिया, ना हमें पानी मिल रहा है ना उनको मिल रहा है। खैर, अब बाप थे। फजा अबू बकरिन, पसाए अबू बकर व रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वादियुन रासहु अला फखिजी कद नाम। कहती हैं हजरत आयशा के पास आए अबू बकर, और उस वक़्त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रखे हुए थे अपने सर को मेरी रान पर। ये जो वादे उन है ना, रखना, वजा से, वजाए हमल भी हम बोलते हैं, रास सर को कहते हैं, खिजी फखिजी ये रान थाइस जिसको आप बोलते हैं, कि अल्लाह के नबी मेरी रान पर सर रखे कद नामा सो रहे थे। कितना प्यारा शोहर है, कोई गुस्सा नहीं बीवी को, कोई वो थ्रेट नहीं कर रहा, कोई सासे कमतरी का शिकार नहीं कर रहा, बल्कि बस आप सो गए, ढूंढा नहीं मिला तो आके सो गए। खैर, फकाला तो कहा, किसने कहा? अबू बकर ने। अब एक बाप बेटी का जरा मुकालमा सुनिएगा, क्या कहा? हबस्ती, तूने रोक दिया। हबस किसको कहते हैं? हब्स, बड़ी हब्स है, हब्से दवाम का नाम आपने उर्दू में सुना होगा, रोक लेना। हबस्ती, ता जो है मुअन्नस की है, ज़ेर भी मुअन्नस की है, तूने रोक दिया रसूलुल्लाह अल्लाह के रसूल वन्नास और लोगों को, वलैस वलामाइन और नहीं है पानी उन पे, वलैस माहु माउन और ना उनके पास पानी है। यानी जो बात लोगों ने अबू बकर को कही थी ना, वही आके अबू बकर ने बेटी को कह दी। अच्छा, ये भी होता है, जब लोग दूसरों की जुबानी किसी के खिलाफ कोई बातें सुन के आते हैं ना, तो जब उसके सामने आते हैं ना, फिर वो सारे लफ्ज बोल के अपने दिल की भड़ास निकालते हैं। यानी अबू बकर को लोगों ने कहा हुआ था, तो जाहिर है कि उनको गुस्सा भी था और शर्मिंदगी भी हुई होगी, तो आके बेटी पे बरस पड़े। क्या पता चला, बेटी कौन सी है? शादीशुदा, और बाप नाराज हो रहे हैं। हम कहते हैं शादी के बाद बेटियों को कुछ ना को, ये हमारे कल्चर का एक बहुत बड़ा ड्रॉबैक है। हमने तो जी अच्छी भेजी थी, अब जो भी हुआ ये इसके ससुराल की जिम्मेदारी है जी। हमने तो बहुत ओढ़ी बांधी भी भेजी थी, बहुत निकाबी थी और बहुत नमाजी थी, अब ससुराल में जाके जैसी होगी तो हमारी पकड़ नहीं। नहीं, या अय्युहल्लज़ीना आमनु क़ू अन्फुसकुम व अहलीकुम नारा, खुद को और अपने घर वालों को बचाओ। और इसमें 10 से ज्यादा मिसालें होंगी कि नबी सल्लम कैसे जाके फातिमा रजी अल्लाह तआला अन्हा को उनकी शादी के बाद भी गाइड करते थे, उनको टोकते थे, उनके बच्चों की तरबियत पे नसीहत करते थे। तो क्या पता चला कि शादी के बाद बच्चों को डांटना या उनकी तरबियत करना, ये सरासर सुन्नत है। सहाबा भी ऐसा करते थे और अल्लाह के नबी भी ऐसा करते थे, कोई बुरी बात नहीं है, क्योंकि कुछ चीज़ें कल्चरल होती हैं। और इसी वजह से मैंने देखा कि बहुत सारे लोग फिर कोई अच्छे बुरे पर टोकते ही नहीं हैं, और वो सोचते हैं अब शादी के बाद हमारा इनका नसब ही टूट गया। हालांकि ऐसी कोई बात नहीं है, बच्चों की तरबियत सारी ज़िंदगी का काम है। शादी के बाद उनमें कोई खराबी देखेंगे तो भी आप डांटेंगे, और ख़ास तौर पर यहाँ बेटी किसकी ज़ौजियत में, मोहम्मद रसूलुल्लाह की। अबू बकर ये भी तो कह सकते थे ना, अब इतने अच्छे शौहर की बीवी है, अब ये खुद ही समझा लेगा। नहीं, माँ बाप जो बात कह सकते हैं वो शौहर नहीं कह सकते। बच्चियां माँ बाप की बड़ी से बड़ी बात सुन लेती हैं, शौहर की नहीं सुनती, ये ह्यूमन नेचर है। तो बहरहाल हजरत आयशा कहती हैं कि अबू बकर ने मुझे जब डांटा, फकालत आयशा, तो आयशा कहती हैं, फातबनी अबू बकरिन, मुझे खूब, वो जिसको आताबा वही लफ्ज है जिसको एताब में कहते हैं कुरान में, अभी हदीस तफसीर में आपने कई दफा सुना है कि एक होता है एकाब, एकाब होता है किसी पे बरसना, और एताब होता है डांटना। बरसना उर्दू का जो लफ्ज है ना, बिल्कुल भी आता बनी है। कहती हैं कि अबू बकर मुझ पर खूब नाराज हुए, वकाला, और कहा माशाअल्लाह यकूला, उन्होंने मुझे वो कुछ कह दिया जो अल्लाह ने चाहा। यानी इतने गरम सर्द लफ्ज बोले बाप ने, कि कहती हैं कि अबू बकर ने जो अल्लाह को मंजूर था वो कहा। यानी इसमें भी आप देखिए बेटी कितने प्यार से बाप की साइड ले रही है, वजह इसके कहती कि अबू ने ये कहा, अबू ने ये कह दिया, अबू बदल गए, अबू ये कहती, बस उन्होंने मुझे वो कुछ कह दिया जो अल्लाह का हुक्म था। मुराद ये है कि बहुत ही बुरा भला कहा, वजह आला और किया, यत उन्होंने भी यदि ही फी खासिरती, हत्ता के कहती हैं कि अपने हाथ से मेरे पहलू में चौके लगाने लगे, ऐसे जैसे वो किसी को डांटने का गुस्सा बस ना चल रहा ना, तो बैठी बच्ची तो उसको जाके तो अपने हाथ से कचोके लगाने लगे, जैसे यूं ऐसे ऐसे करते हैं ना, ये मतलब इधर कहती, वजह आला और थे वो, यत उन्होंने कुचोके लगाते भी यदि ही अपने हाथ से, फी خاسرتی، خاسرتی کوکھ کو کہتے ہیں، پیٹ جو ہوتا ہے. فلا یمنعنی من التحرک الا مکان رسول اللہ صلی اللہ علیہ وسلم الا فخذی. کہتی ہیں کہ وہ مجھے کچوکے لگا رہے تھے لیکن فلا یمنعنی، میں نے حرکت بھی نہیں کی، یعنی میں نے نہیں روکا باپ کو کہ ایسا نہ کرو اس ڈر سے کہ کہیں اللہ کے نبی کا سر جو میرے گود میں وہ میری حرکت کی وجہ سے آپ نہ اٹھ جائیں. یعنی سمجھ رہے ہیں نا کہ اپنے آپ کو انہوں نے اپنی جگہ پہ جمائے رکھا، حرکت نہیں کی کیونکہ اللہ کے نبی میری ران پر سر رکھ کر سو رہے تھے. خیر اب اتنے میں کتنی دیر ہوتی جو بھی ہوا وہ تو چلے گئے. فقام رسول اللہ صلی اللہ علیہ وسلم حین اصبح علی غیر مائن، یہاں تک کہ اللہ کے نبی صلی اللہ علیہ وسلم اٹھے صبح ہوئی، یعنی رات پوری سوتے رہے آپ اسی طرح، اور آپ ایسی جگہ پہ اٹھے کہ جہاں پانی بھی نہیں تھا. فانزل اللہ آیت التیمم، پھر اللہ نے آیت تیمم نازل کی، کیونکہ فجر کی نماز پڑھنی تھی، صحابہ نے بھی پڑھنی تھی اور پانی تھا کوئی نہیں. خیر فتیمم، پھر لوگوں نے تیمم کیا. فقال اسید بن الخزیر، تو کہا اسید بن حزیر نے، ما ہیا، نہیں ہے یہ، بیول برکتکم، پہلی برکت تمہاری طرف سے، یا آل ابی بکرن، اے ابو بکر کے گھر والوں. خوش ہو کے اسید بن حزیر کہہ رہے ہیں کہ عائشہ آپ کا شکریہ، آپ کی وجہ سے ہم یہاں رہے، وقتی مشکل تو آئی لیکن امت کے لیے ایک سہولت قائم ہو گئی. اور وہ کیا ہے کہ جب پانی نہ ہو یا پانی استعمال کرنے سے نقصان ہو تو اس وقت پھر تیمم کر لیا کرو. اور کہتے ہیں یہ کوئی پہلی برکت تھوڑی ہے، یہ تو پہلے بھی آپ کے گھر سے بڑی برکتیں آئیں. یہ ہوتا ہے تھینک فلنس کا انداز. جن لوگوں کو خوش نہیں ہونا نا، وہ ہمیشہ شکوے گلے آپ سے کریں گے، وہ ہمیشہ آپ کو ٹیز ہی کریں گے کہ آپ سے آپ نے یہ کیا، آپ نے ہمیں مشکل میں ڈال دیا، آپ نے کہا یہ تھا کیا وہ، کیا یہ تھا کہا وہ، دس دیٹ، پتہ نہیں کیا کیا دلوں میں گرج لے کے بیٹھے رہتے ہیں. اور دوسرے لوگ ہیں، اب دیکھیں نا کہ رکے تھے تو سب کو ہی تکلیف ہوئی نا. آپ نے کوئی ریسنٹلی اگر ٹریول کیا ہو تو آپ کو اچھی طرح سے اس کا اندازہ ہو جائے گا کتنا مشکل کام ہوتا ہے ایسے وقتوں میں سفر میں جب مل کے ساتھ چلتے ہیں. بلکہ میں نے اس چیز کو فیل کیا ہے کہ آپ کی ایک انڈیویجول جرنی ہوتی ہے اور ایک آپ 15-20 لوگوں کے ساتھ چلتے ہیں، بہت فرق ہوتا ہے، صبر کرنا پڑتا ہے، بعض جگہ نہ چاہتے ہوئے صبر کرنا پڑتا ہے. تو الحمدللہ کریں صبر، خوشی ہے، کوئی بات نہیں. اگر آپ کو کسی کی وجہ سے 15-20 منٹ رکنا بھی پڑ گیا تو لیکن آپ دیکھیں کہ آپ نے سفر میں اتنے لوگوں کے ساتھ بیٹھ کر انجوائے بھی تو کیا نا. ابھی ہم لوگ جس گروپ میں تھے، الحمدللہ عمرے سے آئے واپس، آپ میں سے کچھ لوگوں کا اندازہ ہوگا، ہمارے ساتھ الحمدللہ 32+ لوگ تھے جو ہمارے اپنے انڈر تھے، الگ سے لوگ جو دوسرے تھے وہ دوسرے تھے. ہم جس دن زیارتوں کے لیے گئے 51 لوگوں کی بس تھی ہمارے ساتھ. اب آپ دیکھیے جب اتنے لوگ ہیں اس میں کچھ سیٹ خالی بھی تھی، لیکن اب اتنے لوگوں کو ایک جگہ روکنا بتانا یہاں آئیے گا، کوئی ناگوار واقعہ نہیں ہوا الحمدللہ، اللہ یہ کہ کہیں چھوٹا موٹا ہو گیا، کوئی ادھر ہو گیا، کوئی اس کو راستہ نہیں ملا، تو وی شوڈ بی پیشنٹ. اس وقت کو بھی ہم مینیج کرتے تھے، اس میں بھی ہم کچھ پڑھنے لگ جاتے تھے، مائک پہ بات کرتے تھے تاکہ لوگوں کو انتظار کی زحمت نہ اٹھانی پڑے. تو زندگی میں جب اجتماعیت ہوگی نا تو صبر ہوگا، صبر کے بغیر نہیں. آپ اپنے گھر میں اکیلے ہیں، آپ کی رکھی ہوئی چیز کوئی نہیں چڑھے گا، کل بھی آپ نہیں اٹھانی ہے تو آج ہی اٹھا لے. لیکن اگر آپ کے گھر میں 4-6 لوگ ہیں تو ہو سکتا ہے آپ ساری چیزیں ٹھیک کر کے گھر سے نکلے، واپس آئے تو سارا کمرہ ہی چوپٹ ہوا، تو صبر کرنا پڑے گا. تو یہاں یہ بات پتہ چلتی ہے کہ جب لوگوں کا مشن ایک ہوتا ہے، تھیم ایک ہوتا ہے، تو پھر چھوٹی چھوٹی باتوں پہ لوگ جھگڑنے کے بجائے خوش ہو رہے ہیں کہ عائشہ آپ کی وجہ سے یہ برکت نازل ہو گئی. اور یاد رکھیے یہ سوچنے کا انداز ہوتا ہے، پازیٹیو ایٹیچیوڈ کیا ہے کہ آپ آدھا گلاس پانی کا کسی کے سامنے رکھیں، ایک بندہ دیکھتے ہی کہے گا آدھا گلاس خالی ہے، اور دوسرا کیا کہے گا آدھا گلاس بھرا ہوا ہے. سچا وہ بھی ہے، سچا یہ بھی ہے، لیکن پہلا شخص جو ہے نا وہ نیگیٹو اپروچ والا ہے، وہ ہمیشہ چیزوں کے سے عیب دیکھتا ہے، اور جو دوسرا ہے وہ پازیٹیو ہے، وہ آپٹمسٹک ہے. تو ہمیشہ دوسرا بننے کی کوشش کریں. اگر آپ خوش رہنا چاہتے ہیں تو آپ کو اپنی زندگی میں یہی کرنا پڑے گا، ادروائز تو آپ ساری زندگی پھر وہ دوسروں کو ہی گلے کرتے کرتے، انہیں کے ساتھ شکوے کرتے ہوئے گزر جائیں گے. خیر قالت، کہنے لگی عائشہ رضی اللہ تعالیٰ عنہ، کہتی ہیں کہ جب انہوں نے یہ بات کہہ دی تو پھر کیا ہوا اس کے بعد. فباسن البعیر الذی کنت علیہ، بس ہم نے کھڑا کیا اپنے اس اونٹ کو جس پر میں تھی. یعنی سارا معاملہ ہو گیا، لوگوں نے نماز پڑھ لی، تیمم کر لیا، اور سب نے کہا چلو بھائی ہار نہیں ملنا تھا، نہیں ملا، رات کے اندھیرے میں نہیں دیکھا، اب صبح میں بھی نہیں اٹھتے ہیں. جو ہی وہ اٹھے جس اونٹ پر یہ کہتی ہے میں سوار تھی، فَأَصَبْنَا الْعِقْدَ تَحْتَهُ، تو ہم نے پا لیا ہار کو اس کے نیچے سے. उसी ऊंट की नीचे था। सुभान अल्लाह, क्या लग रहा है आपको कि क्या ये अल्लाह तआला का प्लान नहीं था कि आपको तयम्मुम की आयतें दे सके। इसको कहते हैं अल्लाह मुसब्बिबुल असबाब, अल्लाह ताला इज़ द बेस्ट प्लानर। रियली मैंने इतने सफ़र में ऐसे तजुर्बात किए और इतने वाक़यात हुए ना कि जिसको मैं कहती थी दिस इज़ अल्लाह प्लान, इट्स नॉट एक्सीडेंटली, ये अचानक नहीं है, ये ऐसे नहीं, ये अल्लाह का प्लान। कैसे अल्लाह आपको नाक से पकड़ के घुमा के वहीं ले आता है जो आपके लिए बेहतर है। ज़िंदगी भर में ये आप देखेंगे खुद भी, अगर आप अपने मामले अल्लाह पर डाल देंगे ना, अल्लाह आपसे बेस्ट प्लानिंग कराएगा। अल्लाह ताला आपको कभी शर्मिंदा नहीं कराएगा, ऐसे लगेगा कि जो प्लान बना ये आपने नहीं बनाया, ये कहीं और से बना। इसी ट्रिप में मुझे एक सिस्टर हमारे साथ थी, माशाल्लाह अमेरिका की कोऑर्डिनेटर हैं, जो उन्होंने मुझे कुछ इस किस्म के वाक्यात और बातें सुनाई, और जो भी अल्लाह ताला उनकी मदद कर रहा है, तो फिर हर बात के एंड पे हम यही बात कहते थे कि दिस प्लानिंग इज़ फ्रॉम अल्लाह सुभान ताला, ये अल्लाह के साइंस है, अल्लाह ये चाहता है कि ये काम हो, इसलिए ये हो रहा है। हम बड़ी सारी जिंदगी असबाब का ही रोना रोते रहते हैं। मैंने देखा अल्लाह ने जब कोई काम कराना होता है, आपका बस मुंह भी खुला रहता है, आंखें भी खुली रहती हैं, और आप कहते हैं ये भी ये भी ये कैसे, आप कहते अचानक हुआ है, लेकिन अल्लाह इज द बेस्ट प्लानर, वल्लाहु खैरुल माकिरीन। तो ये हार तो मिलना ही था, मिल ही गया, ऊंट के नीचे ही था, कहीं इधर उधर था भी नहीं, लेकिन इस हार को घुमा कर अल्लाह ने उम्मत को तयम्मुम की आयतें दे दी। तो इससे एक और बात भी पता चलती है कि शर में खैर है, ठीक है। फिर इसमें आप देखिए कि एक और चीज़ भी है कि तयम्मुम की आयतें नाजिल होने से पहले कुछ सहाबा ने ना तो वजू किया और ना तयम्मुम किया, लेकिन नमाज पढ़ ली, क्योंकि उस वक्त तयम्मुम का पता नहीं था, पानी है कोई नहीं, तो नमाज तो नहीं छोड़नी। तो फिर इससे मुहद्दसीन ने एक मसला खस किया कि अगर कभी वजू के लिए ना पानी हो और ना तयम्मुम के लिए मट्टी हो, मसलन जैसे आप जहाज में हैं, वहां मट्टी भी नहीं होती, पानी भी नहीं, तो बस फिर किसी भी चीज के साथ हल्का सा टच करके, ना मट्टी भी हो लेकिन फीलिंग करके नमाज पढ़ ली जाएगी। ये क्योंकि एक जहन साजी है, दैट्स इट। कोई मट्टी थोड़ी बहुत अगर हाथ को लगती है तो उसे फर्क तो कोई नहीं पड़ता ना, अकली बुनियाद पे देखे तो इतनी थोड़ी सी मट्टी से हम तयम्मुम करते हैं कि वो तो कोई जरा सीम भी नहीं किल करेगी। तो लिहाजा जैसे हालात हो फिर वैसे कर लिया जाएगा। इसमें हमारे लिए ये मसले की बात समझ आ गई। अगली हदीस पे चलते हैं। عن جابر بن عبد الله رضي الله عنهما أن النبي صلى الله عليه وسلم قال حضرت جابر بن عبد الله رضي الله تعالى عنهما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اوتیتو خمسن عطا کی گئی مجھ کو پانچ چیزیں اوتیو عطا سے ہے عطیہ بھی لفظ اسی سے ہے گفٹ یعنی مجھے یہ پانچ چیزیں دی گئیں لم یؤتہن احد قبلی جو نہیں دی گئی مجھ سے پہلے کسی کو بھی یعنی مجھے خاص طور پہ وہ پانچ چیزیں دی گئیں جو مجھ سے پہلے کسی نبی کو بھی نہیں دی گئیں کون سی چیزیں آپ 1 2 3 لگا لیں بے شک نصرت بالروبی مسیرت شہر مدد کی گئی میری روب کے ساتھ ایک مہینے کی دوری سے یعنی میرا دشمن مجھ سے ایک ماہ دور ہوتا ہے تو اس کے دل پر میرا روب آ جاتا ہے یعنی اللہ کے نبی کی یہ شان تھی کہ لوگ ابھی آپ سے بہت دور ہی ہوتے تھے نا تو ان کے دل میں اللہ کے نبی کا روب آتا تھا پریسٹیج کہہ لیں اللہ کے نبی نے کبھی جھوٹا روب نہیں ڈالا تھا لوگوں پہ لیکن ایک پرسنالٹی کا روب ہوتا ہے ایک ایمان کا روب ہوتا ہے تو آپ کا دشمن ابھی آپ سے دور ہی ہوتا تھا تو وہ کانپنے لگ جاتا تھا اور آپ کے پاس آنے کی جرت نہیں کرتا تھا تو یہ اللہ کی طرف سے مدد تھی کیونکہ آپ سیرت پڑھ چکے ہیں یا پڑھیں گے تو جانتے ہیں یا جانیں گے کہ نبی صلی اللہ علیہ وسلم دشمنوں میں گھرے ہوئے تھے چاروں طرف سے تو آپ کی جان کا خطرہ تھا لیکن ایسے وقت میں اللہ نے روب کو ایک قسم کا گارڈ بنا دیا آج دیکھیں لوگ گن مین سے ڈرتے ہیں تو نبی صلی اللہ علیہ وسلم کی حفاظت چوکی دار نہیں کرتے تھے گارڈ مین نہیں کرتے تھے سیکیورٹی مین نہیں کرتا تھا بلکہ نبی صلی اللہ علیہ وسلم کی حفاظت اللہ تعالیٰ نے ایک روب کے ساتھ کر دی دوسری چیز وجویلت لیل اردو مسجدن و تہورن اور بنا دی گئی میرے لیے پوری کی پوری زمین مسجد اور پاک کرنے والی ٹھیک ہے لہذا فایما رجل من امتی ادرکته الصلاۃ فلیصلی لہذا پس جو شخص میری امت کا نماز کو پالے جہاں بھی ہو یعنی اس وقت نماز کا وقت ہو جائے تو اس کو چاہیے کہ وہ نماز پڑھ لے بات واضح پہلے دور میں کیا ہوتا تھا کہ چند خاص عبادت خانوں میں جا کے نماز پڑھتے تھے جیسے سنیگوگز ہیں یا پھر چرچز ہیں آج بھی کرسچین جو ہے وہ عام طور پہ عبادت نہیں کر سکتے اس طرح جو ہندوز ہیں وہ مندروں میں جا کر ایک خاص مورتی کے آگے کھڑے ہو کے عبادت کرتے ہیں اسلام کی یونیورسلٹی کیا ہے کہ آپ زمین پہ ہیں تو زمین پہ، ہواؤں میں تو ہواؤں میں، کشتی میں تو کشتی میں، جہاں بیٹھے ہیں نماز کا وقت آ جائے تو آپ نماز پڑھ سکتے ہیں. اور طہور کے لفظ سے یہاں اصل میں ہمارا موضوع ہے کہ مٹی پاک کر دی گئی، جہاں بھی جاؤ نماز بھی پڑھ سکتے ہو اور اگر ضرورت پڑے تو اس مٹی سے وضو بھی کر سکتے ہو. پھر تیسری چیز، وہ اوہلت لی المغانم، حلال کیے گئے میرے لیے مال غنیمت. مغانم غنیمت سے ہے، مال غنیمت کو میرے لیے حلال کر دیا. ولم تحل لی احد قبلی، جو نہیں حلال تھا کسی ایک کے لیے مجھ سے پہلے. پہلے دور میں جب جنگیں ہوتی تھیں تو دشمن قوم سے جو مال، اسباب، ہتھیار، چیزیں ملتی تھیں، دشمن تو بھاگ جاتے تھے یا مر جاتے تھے، تو وہ سارا سامان جو تھا اس کو جلا دیا جاتا تھا. ایک قسم کا منحوسیت سمجھتے ہوئے یا اس کو ناپاک سمجھتے ہوئے، کچھ بھی سمجھتے ہوئے. لیکن جب نبی صلی اللہ علیہ وسلم کا دور آیا، آخری دور تھا اور ریسورسز بہت تھوڑے تھے، مسلمانوں کے پاس اتنا کچھ نہیں تھا، تو اس وقت پھر اللہ کے نبی کے اوپر یہ بات کر دی گئی کہ دشمن سے مقابلے پر ایک تو دشمن مرتا تھا، دوسرا اس کا مال مسلمانوں کو ملتا تھا. اور آپ اگر نبی صلی اللہ علیہ وسلم کی جنگیں دیکھیں، ملاحم کہتے ہیں ان کو، جنگوں کا نقشہ، تو اس میں مسلمانوں کی اکانومی مدینہ میں آنے کے بعد جو بہتر ہوئی، اس کے پیچھے دشمنوں کا یہ مال غنیمت تھا. اور حقیقت ہے، ایک جملہ سوچ کے بول رہی ہوں، حقیقت ہے کہ جب مسلمان سچے مسلمان بنتے ہیں تو اللہ دشمنوں کے ریسورسز مسلمانوں کو دے کر سرخرو کر دیتا ہے. آج پوری دنیا میں کفر کے پاس جو ریسورسز، جنگی آلات، ٹینکرز اور جو ویپنز ہیں نا، یہ سب مسلمانوں کو مل سکتے ہیں. شرط ایک ہے کہ ہم ڈیزرو کرتے ہوں، ہم مسلمان ہوں. تو لہٰذا یہ ایک بہت بڑا سورس بن گیا تھا مسلمانوں کے مال کا. پھر اس کے بعد چوتھی چیز، وہ اوتیت شفاعت، اور عطا کی گئی مجھ کو شفاعت، یعنی سفارش کروں گا. وکان نبی یبعث الی قومہ خاصتا، اور ہوتے تھے نبی مقرر کیے جاتے یا مبعوث کیے جاتے کسی ایک ہی قوم کی طرف خاص طور پہ، جبکہ وبعثت الی الناس عامہ، مجھے عام طور پر نبی بنا دیا گیا. بات واضح کہ پہلے دور کے جو نبی ہوتے تھے وہ خاص ایک قوم کی طرف آتے تھے، اور قرآن میں بار بار پڑھتے ہیں یا قومی یا قومی، اے میری قوم، اے میری قوم. لیکن جو ہی اللہ کے نبی کا ذکر ہے تو یا ایھا الناس انی رسول اللہ الیکم جمیعا، تو گویا کہ اللہ کے نبی صرف ہمارے ہی نبی نہیں ہیں، یہ سب کے نبی ہیں. بعض لوگ اللہ کے نبی کا جب تعارف کراتے ہیں نان مسلمز کو تو کیا کہتے ہیں، عیسیٰ تمہارے نبی ہیں تو محمد صلی اللہ علیہ وسلم ہمارے نبی ہیں. انتہائی غیر مناسب طریقہ ہے. حضرت عیسیٰ کا ذکر کرے نا تو بولے آور پروفٹ، ہمارے نبی حضرت عیسیٰ تھے. اور جب محمد رسول اللہ صلی اللہ علیہ وسلم کا تعارف کرائے تو کیا بولے، ہم سب کے نبی محمد صلی اللہ علیہ وسلم ہیں. یعنی تعالوا الی کلمۃ سوام بیننا وبینکم ولی کیفیت، کہ ہمیشہ کامن گراؤنڈ پہ بات کریں، یہ نہ کر دیں کہ بھئی یہ ہمارے یہ تمہارے. اس سے بھی بعض میں نے دیکھا ہے کرسچن جو ہوتے ہیں نا بہت حیران ہوتے ہیں جب آپ حضرت عیسیٰ کا ذکر کرتے ہیں نا ان کے سامنے، تو بڑے حیران ہوتے ہیں کہ یہ تو ہمارے تھے، تو یہ آپ کے کیسے ہو گئے؟ بھئی ہمارے قرآن میں تو ان کا بہت ذکر ہے، سورت مائدہ میں ان کا ذکر، سورت مریم میں ان کا ذکر ہے، سورت صف میں ان کا ذکر ہے. تو وہ پھر اس سے نا تھوڑی سی ایک گراؤنڈ بن جاتی ہے بات چیت کرنے کی. تو اس ساری حدیث میں ہمارے لیے جو موضوع تھا وہ کیا تھا، کہ ساری زمین پاک ہے اور جب بھی نماز کا وقت آئے گا تو نماز ادا کی جائے گی. ٹھیک ہے، تیسری حدیث پڑھتے ہیں، پانی نہ ملے اور نماز کی قضا ہونے کا اندیشہ ہو تو حضر میں تیمم کرنا. بات واضح، ابھی تک جتنی باتیں ہو رہی ہیں سفر کی حالت میں تیمم کیا جا رہا تھا نا، جیسے کہ حضرت عائشہ کی حدیث میں تھا. اب ایک آپشن ہے اور وہ کیا ہے، کہ تیمم فی الخدری اذ لم یجد الماء وخاف فوت الصلاۃ. آپ گھر میں ہی اپنے، پانی نہیں آ رہا، ٹیپ پہ نہیں ہے، کس طرح پانی تک پہنچ ہی نہیں سکتے. حدیث پڑھ لیں پھر اس پہ بات کرتے ہیں. تو پھر سفر کے علاوہ بھی تیمم کیا جا سکتا ہے جبکہ نماز کے جانے کا خطرہ ہو. روایت ہے، عن ابی جہیم ابن الحارثی الانصاریش رضی اللہ عنہ قال، حضرت ابو جہیم بن الحارث الانصاری روایت کرتے ہیں، انہوں نے فرمایا، قال اقبل النبی صلی اللہ علیہ وسلم من نحو بئر جمل، رسول اللہ ایک دفعہ بئر جمل، بئر کہتے ہیں کنویں کو، جمل اس کا نام ہے، اونٹ کو کہتے ہیں، کی طرف سے آ رہے تھے. فَلَقِيَهُ رَجُلٌ پھر آپ کو ایک شخص ملا، یعنی ایک شخص نے ملاقات کی، فَسَلَّمَ عَلَيْهِ پھر اس نے آپ کو سلام کیا، فَلَمْ يَرُدَّ عَلَيْهِ النَّبِيُّ صلی اللہ علیہ وسلم السَّلَامَ لیکن اللہ کے نبی نے اس کے سلام کا جواب نہ دیا، حَتَّى أَقْبَلَ عَلَى الْجِدَارِ یہاں تک کہ آپ ایک دیوار کے پاس آئے، جدار وال کو کہتے ہیں، دیوار کو کہتے ہیں، فَمَسَحَ بِوَجْهِهِ وَيَدَيْهِ پھر اس سے اپنے منہ اور ہاتھوں کا مسح کیا، ثُمَّ رَدَّ عَلَيْهِ السَّلَامَ پھر اس کے سلام کا جواب دیا. اب کیا پتہ چلا کہ سلام کا جواب دینے کے لیے تیمم جائز ہے، تو حضر میں نماز کے لیے تو پھر بطریق اولا جائز ہوگا جب کہ پانی دستیاب نہ ہو اور نماز کا وقت ختم ہو رہا ہو. سوال پیدا ہوتا ہے کہ اللہ کے نبی نے اس کے سلام کا جواب کیوں نہ دیا؟ تو اس روایت کو اگر خالی پڑھیں تو اس سے کیا پتہ چلتا ہے کہ اللہ کے نبی اس وقت ناپاکی کی حالت میں تھے، یا واش روم یوز کیا ہے، یا کوئی بھی آپ کے پاس حدث تھا، تو اس حالت میں آپ نے بات کرنا مناسب نہ سمجھا، لیکن جب تیمم کی نیت سے اس دیوار کو ہاتھ لگا لیا تو اس کے بعد پھر آپ نے اس کے سلام کا جواب دیا. اور دوسری ایک اور بھی وجہ ہے کہ نماز کا وہ ختم ہو رہا تھا اور آپ کی ذہن پر نماز کی بات تھی. اور ایک اور بات بھی یاد رکھیے کہ جب کوئی آپ کو سلام کرتا ہے تو کوئی ضروری نہیں کہ آپ فوراً اس کا جواب دیں. سلام کا باب آئے گا جب کبھی اس کتاب میں یا آپ کہیں اور بھی پڑھیں گے، تو آپ دیکھیں گے کہ سلام کے بھی بہت سارے ایٹیکیٹس ہیں. بولنے سے پہلے، اگلے سے بات کرنے سے پہلے سلام لازمی ہے، سلام السلام قبل الکلام. کوئی آپ اس وقت کلاس میں اور باہر سے آتا اور ایک دم باہر جا کے کہتا ہے السلام علیکم، اب اسے ایک نے کہہ دیا چلو ٹھیک ہے، نہیں پتا تھا یا نیا بندہ تھا اس اوکے. اب آپ سارے اگر جواب دیتے ہیں اور باری باری دیتے ہیں تو انٹرپشن ہوگی نا، کریں کیا؟ اس کے سلام کو اپنے دل میں رکھ لیں یا دل میں جواب دیں. جب کلاس ختم ہو یا بریک ہو تو پھر آپ وعلیکم السلام کہہ سکتے ہیں، یا جب اس سے بعد میں بات کریں تو سلام کر لیں. تو یہاں اس سے کیا پتہ چلا، جو ادھر امام بخاری اس کو لے کے آئے ہیں، اس سے پتہ چلتا ہے کہ اللہ کے نبی بیر جمل سے آ رہے تھے، رستے میں ایک شخص تھا، اس نے آپ کو سلام کیا لیکن آپ نے تیمم کرنے کے بعد اس کے سلام کا جواب دیا. پھر اگلا دیکھیے گا، المتیمم حل ينفخ فیہا، کیا تیمم کرنے والا پھونکے گا اپنے دونوں ہاتھوں پہ. یہاں اگر آپ اس چیپٹر کے جو لفظ ہے نا متیمم، اس کو ہائی لائٹ کر لیں. متیمم کیا ہوگا؟ اسم فاعل کا صیغہ ہے، تیمم کرنے والا، ٹھیک ہے. المتیمی، میم کی زیر ہوگی پھر بنے گی بات ورنہ غلط ہو جائے گا. تیمم کرنے والے کو متیمم کہتے ہیں، ٹھیک ہے، کہ وہ کیا کرے گا، کیا وہ ہاتھوں پر پھونکے گا. ان عمار بن یاسر انہ قال علی عمر بن الخطابی، حضرت عمار بن یاسر سے روایت ہے کہ انہوں نے ایک بار حضرت عمر بن خطاب سے کہا، اما تذکرو انا کن فی سفر انا و انت، کہ آپ کو یاد ہے کہ ایک بار میں اور آپ دونوں سفر میں تھے، فاما انت لم تصلی، اور بس یہ ہے کہ آپ نے نماز نہیں پڑھی تھی، وم انا فتمقت فصلیت فذکرت ذلک للنبی صلی اللہ علیہ وسلم. کہتے ہیں کہ کیا آپ کو یاد ہے کہ میں اور آپ دونوں سفر میں تھے. آپ عربی ٹیکسٹ میں دیکھیں تو جنبی کے لفظ نہیں ہے کہ ہم دونوں تھے، لیکن اردو میں اگر آپ دیکھیں تو انہوں نے لکھا ہے کہ ہم دونوں سفر میں تھے، پھر اس کے بعد میں جنبی ہو گیا، یعنی اور جنبی ہو گئے تھے، دونوں جنبی ہو گئے تھے، تو آپ نے تو نماز نہیں پڑھی تھی لیکن میں نے مٹی میں لوٹ پوٹ ہو کر نماز پڑھ لی تھی. حدیث سنی بھی آپ نے پہلے سے، ان کو کہا گیا کہ آپ مٹی سے کر لو تو باہر گئے تو کہتے ہیں گدھے کی طرح مٹی میں لوٹنے لگ گیا. میرا خیال تھا کہ جیسے غسل میں سارے جسم پر پانی لازمی ہے، سر تیمم میں سارے جسم پر مٹی لازمی ہے، وہ واقعہ بیان کر رہے ہیں. تو کہتے ہیں کہ میں نے یہ کر کے نماز پڑھ لی تھی، فذکرت ذلک للنبی صلی اللہ علیہ وسلم، پھر میں نے اللہ کے نبی سے یہ بات بیان کی تو آپ نے کیا کہا، ان نمکان یکفی کا حاکزہ، پس بے شک تیرے لیے تو یہی کافی تھا. کیا کافی تھا؟ فضرب النبی صلی اللہ علیہ وسلم بکفیہ الارض ونفخ فیہما ثم مسح بہما وجہہ وکفیہ، پھر آپ نے اپنے دونوں ہاتھ زمین پر مارے اور ان میں پھونک ماری، پھر اس سے منہ اور دونوں ہاتھوں کا مسح کیا. یہاں سے آپ کو تیمم کا طریقہ بھی پتہ چل رہا ہے. حدث کیا ہوتا ہے؟ جب آپ ٹوائلٹ یوز کرتے ہیں، पेशाब या पखाने की हाजत से फारिग होते हैं। दूसरी सूरत जुनाबत, और हदस में सिर्फ वुजू करना लाजमी होता है जबकि जुनाबत में गुसल करना होता है। दोनों में तयम्मुम का यही तरीका है, पाक मिट्टी से हाथों और मुंह का मसह करना है और सिर्फ एक दफ़ा मिट्टी पर हाथ मारना काफ़ी है। और ये भी पता चला इसमें, क्योंकि ये अगर बीमारी का अंदेशा हो या पीने के लिए पानी मौजूद है लेकिन अगर सारा लश्कर वजू करने लग जाएगा तो पानी ख़त्म होगा, तो फिर ऐसी सूरत में भी तयम्मुम किया जा सकता है। तो गोया के इस हदीस से हमें ये मसला भी मालूम हो गया कि इंसान को गुसल और वजू में एक ही तयम्मुम करना है। अम्मार बिन यासिर ने जो मिट्टी में लौटना शुरू कर दिया था तो इसकी ज़रूरत नहीं थी। एक और चीज़ पता चलती है कि उमर ने नमाज नहीं पढ़ी थी एहतियात के तकाजे में कि जाके देखता हूँ क्या होता है, लेकिन इन्होंने पढ़ ली थी मिट्टी में रहकर। तो दोनों का अपना अमल था, लेकिन इस वक्त यानी जब आप सफ़र करते हैं जहाज़ों में होते हैं तो अल्लाह ही नोज़ दी बेस्ट, लेकिन आप देखें कि 98% लोग कोई नहीं नमाज पढ़ते, इल्ला ये कि अपनी सीटों पे बैठ के पढ़ लेते होंगे, या अगर उन्होंने पढ़ी और आपने उनको नहीं देखा तो हम गुमान ही कर सकते हैं कि फिर वो बाद में पढ़ लेंगे या कोई और सूरत हाल होगी। लेकिन आपको नहीं पता आपकी ज़िंदगी कब तक है, तो फिर हर मुमकिन तरीका इस्तेमाल करके नमाज पढ़ ले, बाद में उस नमाज को दोहरा ले, इससे इंशाल्लाह फ़ायदा होगा। बहुत सारे काम आते हैं जो इंसान वक्त के हिसाब से उसको देखता है, तो लिहाजा नमाज नहीं छोड़नी, किसी भी तरह से पढ़ ले। बस आप देखिए कि आप जहाज़ में मगरिब की नमाज का वक्त है, वो आपको नमाज पढ़ने की इजाज़त नहीं दे रहे, आपने वजू तो कर लिया जाके बाथरूम में, आप क्या करें, आप सीट पे आए बैठें तो पढ़ लें, पढ़ लें और नियत कर लें कि इंशाल्लाह नीचे उतर के जब मुझे मौका मिलेगा तो मैं इस नमाज को दोहरा लूँगी, ना मौका मिला तो अल्लाह ताला तू मेरी ये नमाज कबूल कर लेना। तो इंशाल्लाह ताला जिस तरह से भी आप इसको करेंगे अल्लाह ताला उसमें आपको इसमें मदद करेगा।